Okay, alhamdulillahi wa kafa wa salamu wa alayhi wa sallam wa sallam wa amma ba'd. A'udhu billahi minash shaytanir rajim. Bismillahir rahmanir rahim. Inna allaha wa malaikatahu yusalluna ala al-nabi. Ya ayyuhallazina amanu sallu alayhi wa sallimu taslima. Allahumma salli ala sayyidina Muhammadin wa ala ali sayyidina Muhammadin wa barik wa sallim. Allahumma salli ala sayyidina Muhammadin wa ala ali sayyidina Muhammadin wa barik wa sallim. Allahumma salli ala sayyidina Muhammadin wa ala ali sayyidina Muhammadin wa barik wa sallim. So, Mushrif ke saath hum Siratul Nabi sallallahu alaihi wasallam ki class shuru karte hain. اچھا پچھلی کلاس میں آخری بات کیا چل رہی تھی مجھے یاد دلائے گا میں ٹھیک ہے آپ نے بتا دیا معاہدہ ختم ہوا تھا تو اس کے بعد ابو طالب اور صدیت الکبریٰ رضی اللہ تعالیٰ عنہ کا ایک کے بعد ایک چند ہی دنوں میں انتقال ہو گیا تھا تو ہم یہ پڑھ رہے تھے اس سے پہلے جو ہے وہ طائف کی ہجرت کے بارے میں پڑھا تھا تو ہم نا ایک بات رہ گئی تھی طائف کی ہجرت کے بارے میں یا اس سے متعلق ایک بات رہ گئی تھی وہ ہم کر کے پھر اب آگے بڑھتے ہیں ٹھیک ہے تو آپ کو پتہ ہے کہ مسلمانوں نے مشرکین مکہ کے ظلم سے اور ان کی تکلیفوں سے جو تنگ آ کر کے آپ صلی اللہ علیہ وسلم کے کہنے پر طائف ہجرت کری اور یہ ہجرت کتنی دفعہ کری تھی دو مرتبہ کری تھی پہلی دفعہ تھوڑے سے لوگوں نے کری تھی اور وہ فوراً ہی واپس آ گئے تھے تین چار مہینے کے اندر ہی غلط خبر ایک مل گئی تھی کہ سارے لوگ مسلمان ہو گئے تو واپس آ گئے پھر اس کے بعد دوسری ہجرت کب کری تھی جبکہ مکہ مکرمہ کے جو دوسرے ٹرائبس تھے دوسرے قبیلے تھے بنو ہاشم کے علاوہ انہوں نے بنو ہاشم کا پورا بائیکاٹ کر دیا تھا ٹھیک ہے تو سارے بنو ہاشم والے شعب ابی طالب کے اندر چلے گئے تھے چاہے وہ مسلمان ہوں یا کافر ہوں سارے چلے گئے تھے ٹھیک ہے نبی علیہ الصلوۃ والسلام کو پروٹیکٹ کرنے کی نیت سے ٹھیک ہے تو اس زمانے میں نا پھر جو باقی لوگ باہر تھے تو انہوں نے کہا بھائی ہمارے تو ہمارے رسول چلے گئے ہیں اس وقت یعنی ایک طرح سے الگ چلے گئے ہیں بالکل تو اب ہم کیا کریں تو ان میں سے بہت سارے لوگوں نے پھر ہجرت حبشہ دوبارہ کر لی تھی ٹھیک ہے اچھا اس ہجرت کا تو ہم تفصیل سے ساری بات کر چکے ہیں حتیٰ کہ نجاشی کے بارے میں بھی ہم نے پچھلی دفعہ آپ کو پوری سٹوری سنائی کہ وہ کیسے بادشاہ بنا اور اس کے باپ کے ساتھ کیا ہوا اس کے چچا کے ساتھ کیا ہوا وغیرہ تو ایک بات اس میں یہ رہ گئی تھی کہ جب دوسرے مسلمانوں نے ہجرت کری نا تو اسی وقت حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ ٹھیک ہے جو نبی علیہ السلام کے سب سے زیادہ قریبی دوست تھے اور اسلام لانے والوں میں سب سے پہلے مرد ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ تھے وہ بنو ہاشم کے تو نہیں تھے ٹھیک ہے ان کی ٹرائب تھوڑی سی الگ تھی ان کی فیملی تو انہوں نے بھی نا پھر یہی فیصلہ کیا کہ اچھا میں بھی ہجرت کرتا ہوں اور حبشہ چلا جاتا ہوں تو وہ ہجرت کرنے کے لیے جب اپنے گھر سے نکلے نا مکہ مکرمہ سے باہر نکلے تو جب وہ ایک جگہ پہنچے جس کا نام تھا مقام برکل غماد ٹھیک ہے یہ یاد رکھنا تو مشکل ہے ویسے لیکن بس ایک مقام پہ پہنچے مکہ مکرمہ سے باہر برکل غماد کے نام سے تو وہاں پر نا ان کی ملاقات ہوئی اس جگہ پہ قبیلہ رہتا تھا قبیلہ قارہ اس کے سردار ابن الدغنہ سے ابن الدغنہ اس کا نام تھا سردار کا تو اس نے ابوبکر صدیق رضی اللہ عنہ کو دیکھا تو انہوں نے پوچھا کہ بھئی ابوبکر آپ کہاں جا رہے ہیں تو انہوں نے کہا کہ بھئی میری قوم نے مجھے نکال دیا ہے یعنی انہوں نے اتنی تکلیفیں دی ہیں کہ میں وہاں پہ رہ کر کے اسلام پہ عمل نہیں کر پا رہا ہوں تو میرے محبوب علیہ الصلوۃ والسلام ان کو بھی انہوں نے بائیکاٹ کر کے الگ نکال دیا ہے تو اب میں بھی جو ہے نا وہ بس نکل گیا ہوں یہاں سے اور میں بس کہیں جا رہا ہوں کہ جہاں پہ جا کر کے میں اللہ تعالیٰ کی عبادت کر سکوں اطمینان سے اور سکون کے ساتھ تو ابن الدغنہ نے نا ان کو وہ پہلے سے جانتا تھا ابوبکر صدیق رضی اللہ عنہ کو ٹھیک ہے تو اس نے ابوبکر صدیق رضی اللہ عنہ کو کہا کہ نہیں یہ نہیں ہو سکتا تم جیسا آدمی جو ہے نا یہ تو نکالا نہیں جا سکتا یعنی یہ کوئی بات ہی نہیں ہوئی یہ اتنے اچھے آدمی کو جیسے کہ تم ہو تم کو مکہ مکرمہ والے نکال دیں پھر اس نے کہا کہ تم تو جو غریب لوگ ہوتے ہیں نادار ہوتے ہیں ان کو تم چیزیں لا کر کے دیتے ہو ان کی ضرورت کی سامان لا کر کے دیتے ہو ٹھیک ہے ناداروں کی تم مدد کرتے ہو तुम सिला रहमी करते हो। सिला रहमी का मतलब क्या होता है कि जो रिश्तेदारी के ताल्लुक होते हैं ना, जो करीबी रिश्तेदार होते हैं जिनको ब्लड रिलेटिव्स भी कहते हैं और उर्दू में उनको खून के रिश्ते कहते हैं, ठीक है, तो तुम उनके साथ जो है वो मिल करके रहते हो, तुम उनकी खबरगीरी करते हो और रिश्तों को जोड़ करके रखते हो, ठीक है। यानी ये एक बहुत बड़ी और अच्छी सिफत है जो कि अल्लाह ताला हमसे चाहते हैं। पहले भी हमने बात करी ना इसके ऊपर, सिला रहमी, ठीक है, सिला रहमी जो है वो अल्लाह ताला को बहुत पसंद है, अपने रिश्तेदारों के साथ मिलना जुलना, ठीक है। बस उसके अंदर एक बात का ख्याल रखना जरूरी है कि अल्लाह ताला की किसी हुक्म की नाफरमानी ना हो उसके अंदर। ऐसा ना हो कि रिश्तेदारों से मिलना है तो अब रिश्तेदारों से मिलने में जो है वो अल्लाह ताला ने नमाज पढ़ने का हुक्म दिया है तो नमाज छोड़ दी कि नहीं भी मुझे तो रिश्तेदार से मिलने के लिए जाना है, तो नमाज पढ़ूंगा तो फिर मेरी फ्लाइट मिस हो जाएगी तो मैं कैसे जाऊंगा रिश्तेदारों से मिलने के लिए, तो नमाज छोड़ दी। नहीं, नमाज नहीं छोड़ सकते कि सिला रहमी करने के लिए नमाज छोड़ दी। उसी तरह सिला रहमी करने के लिए आप कोई झूठ नहीं बोल सकते, ठीक है, कि रिश्तेदारों के साथ जो है वो अच्छा टाइम गुजारना है, फन करना है, एंटरटेनमेंट करनी है, तो जरा झूठे झूठी बातें कर करके उनको हंसाओ ताकि वो खुश हो जाए मुझसे, झूठ नहीं बोल सकते। झूठ बोलना हराम है, नमाज छोड़ना हराम है। इसी तरीके से पर्दा करना, पर्दा ना करना ये भी हराम है कि भाई अपने कजन्स के साथ जो है वो मुझे अच्छा बहुत मजे आने चाहिए और कजन्स को जो है ना क्योंकि वो मेरे रिलेटिव्स हैं, मेरे रिश्तेदार हैं, तो मैं कजन्स के साथ अच्छा टाइम गुजारूँ, सिला रहमी करूँ कजन्स के साथ, तो इस वजह से अब कजन्स जो है ना वो फीमेल कजन्स हैं तो लड़के जो है वो फीमेल कजन से पर्दा नहीं कर रहे, या फीमेल कजन जो है वो अपने मेल कजन से पर्दा नहीं कर रही, कि भी सिला रहमी करनी चाहिए क्योंकि सिला रहमी अल्लाह ताला को बड़ी पसंद है, तो चलो पर्दा वर्दा छोड़ो, ठीक है ना, पर्दा नहीं छोड़ सकते बिकॉज ये फर्ज है। जिस तरह पांच नमाजें फर्ज है ना, उसी तरीके से पर्दा भी फर्ज है, तो पर्दा छोड़ेंगे तो हराम के मुर्तकिब होंगे और हराम करने की इजाजत नहीं है, ठीक है। सिला रहमी के लिए हराम नहीं कर सकते, ये बात याद रखें, ठीक है। तो अबू बकर जो है वो उनकी एक बहुत बड़ी क्वालिटी क्या थी कि सिला रहमी करते थे, रिश्तेदारों के साथ अच्छा ताल्लुक रखते थे और उनका ख्याल रखते थे। तो इस अब इब्नु दगना ने कहा कि तुम नादारों के लिए सामान मुहैया करते हो, उनके साथ सिला रहमी करते हो, लोगों के बोझ उठाते हो, यानी जो गरीब लोग होते हैं उनके ऊपर अगर किसी का कर्जा है, उन्होंने कर्ज लिया हुआ है, लोन लिया हुआ है किसी से, अब वो आप लोन पे ऑफ नहीं कर सकते तो ये उनके ऊपर एक बोझ होता है कि भाई हम कैसे लोन पे ऑफ करें, हमने जैसे घर बनाना था तो घर बनाने के लिए हमारे पास पैसे नहीं थे, किसी से जाकर के आपने लोन ले लिया, लेकिन अब कैसे लोन पे ऑफ करें, ठीक है। तो अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु क्या करते थे कि ऐसे लोगों का लोन अपनी तरफ से पे ऑफ कर देते थे, क्योंकि अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु जो है वो अच्छे खासे अमीर आदमी थे, ठीक है, इनकी फैक्ट्रीज होती थी, इंडस्ट्रीज होती थी इनकी, बकायदा कपड़े बनाने की इनकी ना फैक्ट्रीज होती थी अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु की। तो तुम लोगों के बोझ उठाते हो कि उनके कर्ज वगैरह अदा कर देते हो, और तुम मेहमान नवाजी करते हो, तुम्हारे यहाँ जो भी मेहमान अल्लाह की तरफ से अगर आता है तो तुम अच्छे से उससे पेश आते हो और उसको कुछ ना कुछ खाने पीने के लिए पेश करते हो जो भी घर के अंदर अवेलेबल है, ठीक है ना। ये नहीं है कि मेहमान आ गया है तो अब जो है वो कोई बहुत ही बड़ी चीज बना करके आप पेश करें, सिर्फ आपके घर में खजूर है आप खजूर उनके सामने ला करके रख दें, आपके घर में पानी है आप पानी उनके सामने ला करके रख दें और अदब से और तमीज से उनके साथ बात करें, उनके साथ अच्छे से पेश आए, ये मेहमान नवाजी होती है। मेहमान नवाजी का मतलब ये नहीं होता कि आप 10 डिशेज बना करके उनके सामने पेश करें, ठीक है ना, कि एक दफा दावत करी आपने मेहमानों की, अब जो है वो आप 5 डिशेज 10 डिशेज बना रहे हैं और 3 किस्म के मीठे बना रहे हैं, है ना, ये सब कुछ कर रहे हैं, ये मेहमान नवाजी नहीं है इसकी, ये बल्कि गलत भी हो जाता है, इसराफ भी हो जाता है इसके अंदर, फजूल खर्ची भी हो जाती है इसके अंदर, ठीक है। मेहमान नवाजी का यह मतलब नहीं है, मेहमान नवाजी का मतलब है कि आप अच्छे से अपने मेहमानों के साथ पेश आए। तो उन्होंने एक और क्वालिटी क्या अबू बकर सिद्दीक बताई कि तुम मेहमान नवाज हो और तुम सच्ची बात के मददगार हो, यानी जो सच्ची बात करता है ना तुम उसकी मदद करते हो, जैसे अबू बकर सिद्दीक नबी अलैहिस्सलाम की मदद किया करते थे क्योंकि आप सच्चे थे, ठीक है। तो ये जो कितनी 5 क्वालिटीज इब्न दगना ने अबू बकर सिद्दीक की बयान करी, ठीक है ना। मजे की बात पता है क्या, ये खास वाक्य जो आपको सुना रहे हैं इसकी एक खास वजह है, क्या? इब्न दगना, ठीक है। खास बात पता है क्या है, वो ये है कि इब्न दगना ने ना ये जो 5 क्वालिटीज बयान करी ना अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु की, भाई तुम तो ये इतने अच्छे काम करते हो तो हम तो तुमको कैसे मक्का मुकर्रमा वालों ने निकाल दिया। पता है मजे की बात क्या है कि जब नबी अलैहिस्सलाम کے اوپر پہلی وحی نازل ہوئی تھی, ٹھیک ہے نا, پہلی وحی غار حرا کے اندر نازل ہوئی تھی نا, اقرا بسم ربک الذی خلق, اور پھر جبرائیل علیہ السلام نے آ کر کے نبی علیہ السلام کو تین دفعہ زور سے دبایا تھا, نبی علیہ السلام کی تو ہڈیاں لگ رہا تھا ٹوٹ جائیں گی, تو آپ بہت پریشان ہو کر کے پھر وہاں سے اترے تھے اور خدیجۃ الکبریٰ رضی اللہ عنہا کے پاس آئے تھے, جو آپ کی بیوی تھی, ہے نا, تو خدیجۃ الکبریٰ رضی اللہ عنہا کے پاس نبی وسلم آئے تھے تو سردی سے کانپ رہے تھے اور خوف طاری تھا آپ کے اوپر کہ یہ کیا ہو گیا میرے ساتھ نا, تو اس وقت جو ہے نا وہ خدیجۃ الکبریٰ رضی اللہ عنہا نے نبی علیہ السلام کو جو باتیں کہیں تھیں نا تسلی دلانے کے لیے, آپ صلی اللہ علیہ وسلم کے کو انکریج کرنے کے لیے, آپ صلی اللہ علیہ وسلم کو ہوپ دلانے کے لیے کہ آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ ضائع نہیں ہونے دیں گے, آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ کسی بڑے کام کے لیے استعمال کریں گے, اس وقت خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہا نے ایگزیکٹلی یہی الفاظ نبی علیہ السلام کو فرمایا کہ آپ تو ناداروں کا سامان مہیا کرتے ہیں اور آپ صلہ رحمی کرتے ہیں اور آپ لوگوں کے قرض کا بوجھ اٹھاتے ہیں اور آپ تو مہمان نواز ہیں اور آپ تو سچ کے مددگار ہیں, سچوں کو کی مدد کرنے والے لوگ ہیں آپ تو, ٹھیک ہے, یہی پانچ باتیں خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہا نے نبی علیہ السلام کو فرمائی تھیں اور یہی پانچ باتیں ابن الدغنہ نے ابوبکر صدیق رضی اللہ عنہ کو فرمائی, ٹھیک ہے, اب اس زمانے میں کوئی بکس وغیرہ تو لکھی نہیں جاتی تھی کہ بھائی کسی نے خدیجۃ الکبریٰ رضی اللہ عنہ کو سن کر کے نا یہ پانچ باتیں لکھ لیں اور پھر وہ جو خط تھا وہ کاغذ تھا وہ پھر ابن الدغنہ کے پاس پہنچ گیا اور ابن الدغنہ نے وہی لکھ کر کے پڑھ کے ابوبکر صدیق کو سنا دی, ایسا تو نہیں ہوا, ٹھیک ہے نا, تو اس سے کیا پتہ چلتا ہے کہ اللہ تعالیٰ نے جو صفات نبی علیہ السلام میں رکھی تھی نا جس کو کہ لوگ دیکھتے تھے کہ آپ صلی اللہ علیہ وسلم ایسا کرتے ہیں ایسا کرتے ہیں ایسا کرتے ہیں, ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے اندر اللہ تعالیٰ نے وہی صفات رکھی, ٹھیک ہے نا, تو ابوبکر صدیق جو ہے نا ان کو نبی علیہ السلام کے ساتھ ایک بہت ہی کلوز ریلیشن شپ, سب سے مضبوط تعلق, سب سے مضبوط نسبت حاصل تھی, ٹھیک ہے نا, اتنی مضبوط نسبت حاصل تھی کہ ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے پرسنالٹی کے اندر وہی کوالٹیز آ گئی تھیں جو کہ نبی علیہ السلام کی پرسنالٹی میں تھی, ٹھیک ہے نا, حتیٰ کہ ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے جو اولادیں تھیں نا ان کے جو بچے تھے ان میں وہی کوالٹیز آ گئی تھی جو نبی علیہ السلام کے اولادوں کے اندر تھی, اور ان کے اولادوں کی اولادوں کے اندر جو کوالٹیز تھیں نبی علیہ السلام کے نواسوں کے اندر جو کوالٹیز تھیں وہی ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے بھی گرینڈ پیرنٹس کے اندر کوالٹیز, اتنی زیادہ آپ دونوں کے درمیان جو ہے نا وہ سملیرٹیز پیدا ہو گئی تھیں, ٹھیک ہے, تو ایک ہوتا ہے کہ ہم کوشش کر کے کسی کے جیسے بننے کی کوشش کرتے ہیں, ٹھیک ہے نا, کہ بھائی ہم نے کسی کو دیکھا بھائی ہمارے شیخ ہیں وہ ایسے پانی پیتے ہیں ایسے بات کرتے ہیں ایسے جو ہے وہ بیان کرتے ہیں ایسے جو ہے وہ ان کے تعلقات ہوتے ہیں اپنے گھر والوں کے ساتھ تو ہم بھی ویسا بننے کی کوشش کرتے ہیں, ٹھیک ہے نا, بہت اچھی بات ہے اور ہمیں کرنی چاہیے اپنے بزرگوں کے جیسا بننے کی کوشش کرنی چاہیے, لیکن ایک اور اس کا درجہ یہ ہوتا ہے کہ جب آپ بہت اچھے سے اخلاص کے ساتھ کوشش کر رہے ہوتے ہیں نا تو پھر اس کے بعد کیا ہوتا ہے کہ اللہ تعالیٰ پھر آپ کو ایسی بھی چیزیں عطا کر دیتے ہیں کہ جن کے آپ نے ایکٹیولی کوشش بھی نہیں کری ہوتی وہ بھی آپ کو عطا کر دیتے ہیں, ٹھیک ہے, جیسے کہ ابن الدغنہ کے دل میں اللہ تعالیٰ نے وہی باتیں ڈال دیں ابوبکر صدیق رضی اللہ عنہ کے بارے میں جو اللہ تعالیٰ نے خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہ کے دل میں ڈالی تھیں نبی علیہ السلام کے بارے میں, ٹھیک ہے, اچھا اس کے اوپر ایک بڑے مزے کی ایک اور آپ کو ایک اور بات بتائیں, یہ جو نسبت اس کو کہتے ہیں نسبت اتحادی, ٹھیک ہے نا, بہت کلوز ترین نسبت بہت کلوز ترین تعلق اس کو نسبت اتحادی کہتے ہیں, ٹھیک ہے, یہ نسبت اتحادی نبی علیہ السلام کو کس کے ساتھ تھی, نبی علیہ السلام کو بھی کسی کے ساتھ نسبت اتحادی, وہ کون تھے بھائی, اللہ تعالیٰ کے ساتھ تو نسبت اتحادی ہو ہی نہیں سکتی کسی کو بھی نہیں, ابوبکر صدیق رضی اللہ عنہ کو اوپر نبی علیہ السلام کے ساتھ تھی, تو اب نبی علیہ السلام کو کس کے ساتھ نسبت اتحادی, وہ تو نیچے تھے نا اوپر والوں کی بات کر رہے ہیں, نبی علیہ السلام کے اوپر کون تھے, اوپر سے مراد یہ کہ جبرائیل علیہ السلام کے ساتھ, نبی علیہ السلام کو نسبت اتحادی کس کے ساتھ حاصل ہو گئی تھی, جبرائیل علیہ السلام کے ساتھ, ٹھیک ہے, جبرائیل علیہ السلام کون تھے, ہاں بالکل یہاں پہ بھی صحیح جواب دیا آپ نے, جبرائیل علیہ السلام, जिब्राइल अलैहिस्सलाम थे फरिश्ते, ठीक है ना। और फरिश्तों के अंदर जो क्वालिटीज होती है ना, वो क्वालिटीज जो होती हैं वो इंसानों से बहुत बेहतर क्वालिटीज होती है, ठीक है। नबी अलैहिस्सलाम को अल्लाह ताला ने जिब्राइल अलैहिस्सलाम से निस्बत इत्तेहादी अता फरमाई, ठीक है। तो उनके अंदर भी जो है ना फिर मलकूती सिफात आ गई, मलक कहते हैं फरिश्ते को, तो फरिश्ते वाली सिफात नबी अलैहिस्सलाम के अंदर आ गई। अच्छा, ये सिफात नबी अलैहिस्सलाम में ट्रांसफर कैसे हुई थी, कब हुई थी? हाँ, जब अबू बकर सिद्दीक, जब नबी अलैहिस्सलाम के पास जिब्राइल अलैहिस्सलाम गारे हिरा में आए थे ना, तो उन्होंने जो नबी अलैहिस्सलाम को 3 दफा दबाया था ना, ऐसे टाइट से करके दबाया था, तो एक बहुत बड़े स्कॉलर गुजरे हैं, इमाम हजरत मौलाना ज़करिया रहमतुल्लाह अलैह शेखुल हदीस, जिनकी वो किताब नाम सुना होगा सबने, फजाइल अमाल पढ़ते हैं ना, जब तालीम होती है तो फजाइल अमाल पढ़ते हैं उसके। फजाइल अमाल किसने लिखी है? हजरत ज़करिया रहमतुल्लाह ने लिखी है। तो ज़करिया रहमतुल्लाह ने फरमाया कि अबूबकर, ये जिब्राइल अलैहिस्सलाम ने जब नबी अलैहिस्सलाम को दबाया ना, तो पहली दफा दबाने से थोड़ी सी निस्बत मुंतकिल हुई, दूसरी दफा दबाने से नबी अलैहिस्सलाम को दूसरी लेवल की निस्बत मिली, और तीसरी दफा दबाने से निस्बत इत्तेहादी नबी अलैहिस्सलाम को जिब्राइल अलैहिस्सलाम के साथ मिल गई, ठीक है। इसी वजह से नबी अलैहिस्सलाम को इतनी मोहब्बत हो गई थी जिब्राइल अलैहिस्सलाम से कि जिब्राइल अलैहिस्सलाम उसके बाद गायब हो गए, नजर ही नहीं आते थे उसके बाद 2.5 years तक, है ना। तो उस वक्त नबी अलैहिस्सलाम को इतनी मोहब्बत थी जिब्राइल अलैहिस्सलाम से कि मिलना चाहते थे उनसे, मिल नहीं पाते थे, तो आप सरम का दिल चाहता था वो अपने आप को मार दें, कत्ल कर लें अपने आप को, यानी पहाड़ से गिरा कर। अपने क्लास के अंदर ये डिस्कस किया है कि पहाड़ से गिरा लेने का दिल चाहता था आप सरम को, लेकिन जिब्राइल अलैहिस्सलाम की पीछे से आवाज आती थी कि या मोहम्मद ऐसा ना करें, आप अल्लाह के नबी हैं, आप ऐसा ना करें, मैं जिब्राइल हूँ, आप अल्लाह के नबी हैं, आप ऐसा ना करें, तो फिर नबी अलैहिस्सलाम रुक जाते थे, ठीक है। खैर, तो ये जो निस्बत इत्तेहादी थी, इसके बारे में आपको बताया ना कि ये ऐसी चीजें होती हैं कि जो कि आप खुद एक्टिवली कर भी नहीं रहे होते, अल्लाह की तरफ से हो रही होती हैं। जैसे कि अल्लाह ताला ने इनके दिल में भी ये बात डाली, हदीयतुल कुबरा के दिल में भी बात डाली आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में, और इब्न दगना के दिल में बात डाली अबूबकर सिद्दीक के बारे में। उसी तरह का एक और मजे का वाकया जो कि हमारे अपने शेख के साथ हुआ, ठीक है ना। वो क्या वाकया था आपको पता है, अभी हम वहां पहुंचे नहीं है, हिजरत मदीना का जब हम पढ़ेंगे तो वहां पे उस वक्त ये डिस्कस करेंगे दोबारा इंशाल्लाह। वो क्या था कि जब नबी अलैहिस्सलाम हिजरत करके जब पहुंचे ना मदीना मुनव्वरा के बाहर, कुबा के इलाके में पहुंचे, फिर कुबा में जाकर के मस्जिद कुबा बनाई, ठीक है। फिर कुबा से जब आगे बढ़े ना, तो जो मदीना मुनव्वरा की जो बिल्कुल उस वक्त बाउंड्री थी शहर के बाहर, तो वहां पर ना मदीना मुनव्वरा के रहने वाले लोगों, अंसार जिनको कहते हैं, अंसार मदीना, मदीना मुनव्वरा के जो लोग थे वहां पर, ठीक है। तो उनकी जो बच्चियां थी ना, छोटी छोटी बच्चियां, 7 साल की 8 साल की 9 साल की छोटी छोटी बच्चियां थी, वो सारी की सारी निकल के बाहर खड़ी हुई थी, जैसे स्कूल के अंदर कोई बच्चियों का ना एक ग्रुप खड़ा हुआ होता है, ठीक है। तो उस तरह से वो ग्रुप बना के खड़ी हुई थी, और वहां पे जाकर के ना उन्होंने जब नबी अलैहिस्सलाम को आते हुए देखा ना, तो उन्होंने एक नात पढ़ी। कौन सी नात पढ़ी, याद है किसी को जी? तालअल बद्रु अलैना मिन सनियातिल वदा वजब शुक्रु अलैना मा दअ दिल्लाहि दा, सही। तो ये उन्होंने नात पढ़ी कि हमारे ऊपर तो 14वीं का चांद आ गया है। नबी अलैहिस्सलाम के बारे में फरमाया कि 14वीं के चांद हैं आप, इतने खूबसूरत आप हमारे ऊपर आ गए हैं, ठीक है ना। तो ये उन्होंने नात पढ़ी, मदीना मुनव्वरा के अंसार की बच्चियों ने नबी अलैहिस्सलाम को देख करके ये नात पढ़ी, ठीक है। अच्छा, अब मक्का मुकरमा में ना एक अरब शेख है, बल्कि थे, चंद दिन पहले ही उनका इंतकाल हुआ है, ठीक है। तो मक्का मुकरमा में थे उस वक्त, और वो ना एक होटल के जो बैंक्वेट हॉल्स होते हैं ना, होटल के अंदर जो होते हैं ना, अभी खाना वाना लोग खाते हैं, तो वहां पर ना एक प्रोग्राम हो रहा था, और उस प्रोग्राम के अंदर वो एक बयान कर रहे थे, मक्का मुकरमा के वो जो शेख साहब, उनका नाम सोजैन में नहीं आ रहा, तो वो बयान कर रहे थे। इतने में ना, अगर आपने नाम सुना हो, शेख जुल्फिकार अहमद नक्शबंदी नाम का, तो ठीक है, हमारे हजरत जैन, तो वो जो है ना वो दाखिल हुए, ठीक है, अंदर आए उस हॉल के। इन दोनों की कभी मुलाकात नहीं हुई थी पहले, ठीक है। तो ये उनको जानते नहीं थे, वो इनको नहीं जानते थे, इनकी कभी मुलाकात नहीं हुई थी, ठीक है। लेकिन जैसे ही इनकी नजर पड़ी ना हजरत जी के ऊपर, ठीक है, तो इन्होंने उधर ही अपने बयान को रोका और उन्होंने पढ़ना शुरू कर दिया, तालअल बद्रु अलैना من سنیات الوداع وجب الشکر علینا ما دعا للہ دا. ٹھیک ہے, تو اللہ تعالیٰ نے ان کے دل میں ڈالا کہ یہ بھی وہی باتیں کہنا شروع ہو گئے جو کہ انصار کی بچیوں نے نبی علیہ الصلوۃ والسلام کو دیکھ کر کے کہی تھی. ٹھیک ہے, اس طریقے سے نا اللہ تعالیٰ ایون آج کے دور کے مشائخ کو بھی نبی علیہ الصلوۃ والسلام کے ساتھ ایسی نسبت اتحادی عطا فرما دیتے ہیں. ٹھیک ہے, بہت ساری چیزیں پھر سملر میں نظر آنی شروع ہو جاتی ہیں دونوں کی زندگیوں کے اندر. تو بہرحال تو ابن الدغنہ نے نا یہ ساری باتیں ابو بکر صدیق رضی اللہ عنہ کے بارے میں کہیں, اور پھر ابو بکر صدیق سے کہا کہ بھائی میں تو آپ کو ایسے نہیں جانے دوں گا, تو آپ ایسا کریں میرے ساتھ واپس چلیں مکہ مکرمہ. جی, ابن الدغنہ کے مسلمان ہونے کا تو نہیں لکھا ہوا کہیں, تو آپ میرے ساتھ چلیں مکہ مکرمہ, میں نا آپ کو اپنی پناہ دوں میں رکھوں گا. جیسے پیچھے سنا تھا نا کہ وہ لوگ ان کے ٹریڈیشن ہوتا تھا کہ کسی کو اپنی پناہ دے دیتے تھے, تو اب کوئی کسی کوئی جو ہے نا وہ اس کو مار نہیں سکتا تھا جس کو کسی نے پناہ دے دی ہوتی تھی. تو جیسے ہجرت حبشہ کے پہلے واقعے میں ایسا ہوا تھا کہ لوگ واپس آئے تھے تو کسی نہ کسی کی پناہ لے کر کے مکہ مکرمہ واپس آ گئے تھے. تو اسی طرح ابن الدغنہ نے کہا ابو بکر صدیق رضی اللہ عنہ سے کہ میں آپ کو اپنی پناہ دیتا ہوں اور کوئی آپ کو کچھ نہیں کہہ سکتا. ٹھیک ہے, تو نا یہ ابو بکر صدیق کو لے کر کے واپس مکہ مکرمہ آئے اور کعبۃ اللہ کے پاس جا کر کے نا انہوں نے اعلان کر دیا کہ ابو بکر جو ہے نا یہ میری پناہ میں ہیں, تو اگر کسی نے ابو بکر کو کچھ کہا تو اس کا مطلب یہ ہوگا کہ اس نے میرے ساتھ دشمنی کری ہے. ٹھیک ہے, تو میں پھر اس کے ساتھ لڑوں گا. صحیح ہے, اچھا, تو وہاں پر جو قریش کے سردار وغیرہ موجود تھے انہوں نے جب ابن الدغنہ کی بات سنی اور ان کو پتا تھا ابن الدغنہ جو ہے وہ ایک ٹرائب کا پورا سردار ہے اور اگر ہم نے اس کی بات نہیں مانی نا تو وہ لوگ ہم پہ اٹیک کر دیں گے اور پھر لڑائی وڑائی کرنی پڑے گی ہمیں, تو ہم تو یہ نہیں چاہتے. تو انہوں نے کہا بھائی ٹھیک ہے یار, تم کہتے ہو کہ تم نے ان کو پناہ دی ہے نا تو ہم مانتے ہیں تمہاری پناہ کو, لیکن نا ہم تم سے ایک بات کہتے ہیں کہ ابوبکر سے کہو کہ یہ اپنے گھر میں رہیں. ٹھیک ہے نا, یہ گھر سے باہر نہیں نکلیں اور باہر جا کر کے نا کوئی لوگوں سے کوئی بات بات نہ کریں, یہ اپنے گھر میں ہی رہیں گے تب تو ٹھیک ہے, تب ہم تمہاری پناہ کو تسلیم کرتے ہیں. تو ابن الدغنہ کو بھی وہ بھی مسلمان تو تھا نہیں, تو اس نے کہا کہ بھائی ٹھیک ہے یہ کوئی اتنی بری بات تو نہیں ہے کہ ابو بکر اپنے گھر میں رہے. تو اس نے بات مان لی اور اس نے ابو بکر کو کہا کہ ہاں بھائی ٹھیک ہے آپ جو ہے وہ اپنے گھر میں رہیے گا. ابو بکر صدیق رضی اللہ عنہ بھی راضی ہو گیا کہ صحیح ہے چلو میں اپنے گھر میں ہی رہوں گا. ٹھیک ہے, تو ان لوگوں نے اس سے یہ کہا کہ ہمیں یہ ڈر ہے کہ ابو بکر صدیق نا اگر باہر نکل کر کے نمازیں پڑھیں گے اور قرآن پڑھیں گے نا تو ہمارے جو مکہ مکرمہ کے لوگ ہیں نا وہ پھر گمراہ نہ ہو جائیں, کہیں ان کی باتیں سن کر کے کہیں وہ اپنا دین چھوڑ کر کے مسلمان نہ بن جائے. صحیح ہے, بہرحال ابوبکر صدیق رضی اللہ عنہ نے بات مان لی, لیکن ابوبکر صدیق رضی اللہ عنہ کا جو گھر تھا تو وہ ظاہر ہے تھوڑا بڑا بھی گھر تھا کیونکہ وہ کافی امیر آدمی تھے. تو اس گھر میں نا باقاعدہ باہر جیسے صحن ہوتا ہے نا, کیا کہتے ہیں, لان تھا یا کورٹ یارڈ تھا. ٹھیک ہے, تو اس زمانے میں صحن کے باہر ضروری نہیں ہے کہ پوری پوری دیواریں ہوتی, وہ صحن کی چھوٹی چھوٹی جیسے منڈیر ہوتی تھی, گھر کی دیواریں ہوتی تھی اور گھر اندر کی طرف ہوتا تھا, صحن جو ہے وہ تھوڑا سا اوپن ٹائپ کا ہوتا تھا. ٹھیک ہے, آج بھی بہت ساری جگہوں پر ایسا ہوتا ہے کہ صحن وغیرہ جو ہوتا ہے نا وہ تھوڑا کھلا ہوا بھی ہوتا ہے. ابو بکر صدیق رضی اللہ عنہ نے کیا کیا کہ انہوں نے نا اپنے صحن میں جو ہے نا وہ جا کے نماز پڑھنی شروع کر دی. بھائی ہے تو یہ بھی میرا گھر ہی ہے, انہوں نے صحن میں جا کر کے نماز پڑھنی شروع کر دی اور پھر نا وہاں پہ بیٹھ کر کے پھر نماز کے بعد وہ قرآن کی تلاوت کرتے تھے. ان کا جو تھا نا وہ دل بہت بہت نرم دل کے تھے, یہ جب بھی تو سب کی مدد کرتے تھے اور اتنا زیادہ حساس تھے یہ, تو یہ جب قرآن مجید کی تلاوت کرتے تھے نا تو یہ اپنے آنسوؤں پہ کنٹرول نہیں کر سکتے, ان کے آنسو بہنا شروع ہو جاتے تھے, ان کی آواز جو ہے وہ رونے والی آواز بن جاتی تھی اور اتنا اثر ہوتا تھا کہ جو بھی لوگ وہاں باہر سے گزر رہے ہوتے تھے نا وہ سارے کھڑے ہو کر کے ان کو سننا شروع ہو جاتے. ٹھیک ہے, عورتیں بھی بچے بھی اور کوئی اور اگر کوئی ایسے نیوٹرل قسم کے لوگ تھے جو کہ دشمنی نہیں کرتے تھے وہ بھی کھڑے ہو کر کے سارے ابو بکر صدیق رضی اللہ عنہ کو دیکھ رہے ہیں روتے ہوئے اور ان کی آواز سن رہے ہیں, قرآن پاک کی تلاوت سن رہے ہیں. تو اب جب قریش کے لوگوں نے جب جو سردار قریش تھے سرداران انہوں نے جب یہ دیکھا کہ یار یہ تو گھر میں ہیں لیکن پھر بھی لوگ جو ہے وہ ان کی طرف اٹریکٹڈ ہیں اور کچھ اور سن ہی نہیں رہے, خالی ان کی باتیں سن رہے ہیں, تو انہوں نے جو ہے نا پھر ابن الدغنہ سے کہا کہ بھائی ہم نے تو اس شرط پہ پناہ دی تھی کہ وہ اپنے گھر میں چھپ کر کے اللہ تعالیٰ کی عبادت کریں, اس طرح سے تو نہ کریں کہ ہمارے بچے جا کر کے سننا شروع ہو گئے, تو نا آپ ان کو منع کریں، کیا یہ کام نہیں کریں، ٹھیک ہے؟ تو ابن دغنہ نے پھر ابو بکر رضی اللہ عنہ سے کہا کہ بھئی آپ یہ نہ کریں اس طرح سے، تو ابو بکر صدیق رضی اللہ عنہ نے اس وقت کہا کہ میں تمہاری پناہ واپس چھٹے نہیں چاہیے، ٹھیک ہے؟ تو میں بجائے جو بھی ہوگا آئی ول ڈیل وتھ اٹ، میں خود ہی دیکھ لوں گا اس کو، مجھے تمہاری پناہ نہیں چاہیے، ٹھیک ہے؟ تو اس وقت تک ابو بکر رضی اللہ عنہ جو ہے وہ واپس تو آ چکے تھے اور سیٹل ڈاؤن ہو چکے تھے اور وہ ٹائم پاس ہو چکا تھا، تو اس وجہ سے اب ان کو پناہ کی ضرورت بھی نہیں تھی، تو انہوں نے پناہ واپس کر دی اور پھر وہی اپنا جس طرح سے پہلے چل رہے تھے تو وہ چلنا شروع ہو گئے، ٹھیک ہے؟ تو اب یہاں پر جو 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 بات آپ کو بتانی تھی وہ یہی تھی، ایک تو یہ کہ نبی علیہ الصلوۃ والسلام اور ابو بکر صدیق رضی اللہ عنہ کے درمیان کیسی نسبت اتحادی موجود تھی، ابو بکر صدیق رضی اللہ عنہ کے پاس جو پوزیشن تھی نا اس پوزیشن کا نام کیا ہے، کسی کو پتا ہے؟ نبی علیہ الصلوۃ والسلام کے پاس جو پوزیشن تھی، جو مقام تھا، اس کو کہتے ہیں نبوت، نبوت، اور نبوت کا جو درجہ ہے، جو مقام ہے، وہ سب سے اونچا مقام ہے، انسانوں کو سب سے اونچا مقام جو مل سکتا ہے وہ کیا ہے؟ نبوت کا مقام، ٹھیک ہے؟ ابو بکر صدیق رضی اللہ عنہ کو کون سا والا مقام ملا ہوا؟ نبوت تو نہیں ملی تھی کیونکہ نبوت نبی تو وہ نہیں تھے، صادق، اسی کو اس کو کہتے ہیں صدیقیت کا مقام، ٹھیک ہے؟ صدیق تھے نا وہ، صادق ہونا ایک الگ چیز ہوتی ہے، صدیق ہونا یہ ایک الگ چیز ہوتی ہے، صادق سے بھی زیادہ اونچا مقام صدیق والا مقام ہے، وہ اگر جو ہے نا وہ صدیقیت کے مقام پر تھے، تو نبوت کے بعد جو دوسرا درجہ آتا ہے وہ صدیقیت کا درجہ ہوتا ہے، ٹھیک ہے؟ اس کے بعد کسی کو پتا ہے؟ صدیقینا من النبیین والصدیقین والشہداء والصالحین، یہ چار مقام قرآن میں اللہ تعالیٰ نے بتایا، ٹھیک ہے؟ نیکوں کے چار مقام، سب سے اوپر من النبیین والصدیقین، تیسرا مقام شہداء کا مقام، مارٹرز جن کو کہتے ہیں، ٹھیک ہے؟ جو اللہ تعالیٰ کے راستے میں اپنی جان بھی قربان کر دیتے ہیں، شہداء، اور پھر چوتھا مقام جو ہے نیکوں کا وہ ہے صالحین، صالحین کہتے ہیں جو عام نیکی کی زندگی گزارنے والے اور گناہوں سے بچنے والے عام لوگ جو ہوتے ہیں وہ صالحین کہلاتے ہیں۔ اچھا تو چلیں یہ آخری واقعہ ہو گیا ہجرت حبشہ سے ریلیٹڈ، اب اس کے بعد جو جو نیکسٹ ٹاپک شروع کرنا تھا وہ تھا طائف کا سفر، نبی علیہ الصلوۃ والسلام نے دعوت کے لیے طائف کا جو سفر کیا تھا، تو اب ہوا کیا تھا کہ حضرت یعنی حضرت خدیجۃ الکبریٰ رضی اللہ عنہ جو ہیں جو نبی علیہ الصلوۃ والسلام کو تسلی دینے والی تھیں، آپ صلی اللہ علیہ وسلم کا غم بانٹنے والی تھیں، ٹھیک ہے نا، اور مسلمان بھی تھیں، ان کا بھی انتقال ہو گیا، اور ابو طالب جو کہ نبی علیہ الصلوۃ والسلام کی مدد کرنے والے تھے، ٹھیک ہے نا، اور آپ کی آپ کو کی حفاظت کرنے والے تھے، ٹھیک ہے، دنیا کے اعتبار سے، تو ان کا بھی انتقال ہو گیا، تو اب نہ کفار نے اور بھی زیادہ آپ صلی اللہ علیہ وسلم کو تنگ کرنا شروع کیا، اور بہت زیادہ مشکل دور، پھر یعنی یہ بہت مشکل دور تھا، اور اس کو پھر اسی وجہ سے عام الحزن بھی کہا جاتا ہے، یعنی غم کا سال، ٹھیک ہے بھائی، باہر لوگ جتنا بھی آپ کو تکلیف دیتے ہو نا، اگر گھر میں آ کر کے آپ کا کوئی غم بانٹنے والا ہو نا تو وہ باہر کی تکلیف ختم ہو جاتی ہے، ٹھیک ہے؟ تو وہ تھی حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ، اب ان کا بھی انتقال ہو گیا، تو آپ صلی اللہ علیہ وسلم کے اوپر بہت زیادہ دکھ کا معاملہ تھا، تو اس وقت نا نبی علیہ الصلوۃ والسلام نے اللہ کے حکم سے ایک کام کیا کہ یہ 10 نبوی کا سال تھا، 10 ایئرز ہو چکے تھے نبوت ملے ہوئے، تو نبی علیہ الصلوۃ والسلام کی عمر بھی کتنی ہوئی؟ 50 ایئرز، 50 سال کی عمر ہو چکی تھی، تو اس وقت اللہ تعالیٰ نے حکم دیا، تو آپ صلی اللہ علیہ وسلم نے اپنے جو منہ بولے ایک بیٹے تھے، کیا نام تھا ان کا؟ زید بن حارثہ رضی اللہ تعالیٰ عنہ، ٹھیک ہے، زید بن حارثہ کو لیا اور ان کو لے کر کے طائف گئے، ٹھیک ہے، مکہ مکرمہ سے طائف جانے کا جو سب سے کلوزسٹ راستہ ہے نا یہ ہے حدا کا راستہ کہلاتا ہے، ٹھیک ہے، مکہ مکرمہ میں اگر آپ وہاں سے نکلیں عرفات کی طرف، وہ سنا ایک وہ یونیورسٹی ہے مکہ مکرمہ کے بالکل بارڈر کے اوپر، جامعہ ام القرا، ٹھیک ہے، ام القرا اور یونیورسٹی کی طرف اگر آپ جائیں نا کعبۃ اللہ سے، تو وہاں پہ جا کر کے پھر تھوڑا سا آگے بڑھیں تو آپ کے لیفٹ سائڈ پر عرفات کا میدان آتا ہے، اور उससे और थोड़ा सा आगे चले जाए ना, तो आगे यानी तकरीबन 40 मिनट्स के अराउंड ड्राइव आप करें तो वहां पर फिर पहाड़ियां शुरू हो जाती हैं, ठीक है, वो हदा की पहाड़ियां जहाँ पे वो आप लोग गए होंगे तो बंदर भी बहुत देखे होंगे, अभी आप देख रहे हैं, है ना, बहुत सारे बंदर होते हैं उधर पहाड़ियों में। तो खैर वो पहाड़ियां बहुत ऊंची पहाड़ियां, अब जो है वो रोड्स बन गई है अराउंड 2009 में, इन्होंने पक्की रोड्स बना दी थी, जैसे पाकिस्तान में भी वो नॉर्दर्न एरियाज के अंदर बनी है, अहमदाबाद वगैरह में रोड बनी है, वैसी रोड्स यहाँ पे भी बन गई है। तो बहुत ज्यादा एलिवेटेड वो जगह है, ऊंची बहुत जगह है। तो आप सरसरम जो है वो जैद बिन हारसा के साथ थे और एक बाल बिन खच्चर जो म्यूल होता है, घोड़ा घोड़े से छोटा होता है और गधे से थोड़ा सा बड़ा होता है, म्यूल उसको कहते हैं, खच्चर, तो उसको लेकर के आप सरसरम वहां पे उसके ऊपर बैठ के गए थे। तो हदा के रास्ते से फिर आप सरसरम जो ना वहां पे पहाड़ी पे चढ़े, फिर वहां से नीचे उतरे, नीचे जो है वो ताइफ की वादी, तो वहां पे इसलिए गए थे क्योंकि नबी अलैहि सलाम के कुछ मैटरनल रिलेटिव्स वहां पे रहते, यानी ननियाल जिनको कहते हैं, अम्मी के साइड के रिश्तेदार, ठीक है, तो कुछ ऐसे रिश्तेदार वहां पे रहते। तो आपसे सर ने सोचा कि भाई मैं वहां पे ट्राई करता हूँ कि मैं अपनी बात रखूंगा, शायद वो लोग मेरी बात मान लें, मेरे रिश्तेदारी का ख्याल कर लें, ठीक है। तो आपसे सर फिर वहां पहुंचे ना, तो वहां पर तीन सरदार थे उस जगह पे, वहां पे एक कबीला रहता था, उस कबीले का नाम था बनू सकीफ कबीला, ताइफ में रहता था। तो वहां के ये लोग सरदार थे, नाम था इनका अब्द यालैल, मसूद और हबीब। अब्द यालैल ये गालिबन बाप था और मसूद और हबीब शायद इसके बेटे थे, ठीक है। तो ये तीनों जो है ना वो वहां के सरदार थे। तो आप सरसरम इनके पास गए और इनको इनके सामने कलमा पेश किया कि भाई तुम लोग सारे बुतों की परस्तिश करना छोड़ दो और एक अल्लाह की इबादत करो और मुझे अल्लाह का रसूल मान लो, क्योंकि मैं अल्लाह के रसूल का रसूल बन के आया हूँ और ये निशानियां मेरे पास और ऐसा ऐसा ऐसा। तो इन तीनों ने जो बात सुनी ना आप सरसरम की, तो इनको पता तो था कि मक्का मुकरमा में ये सब कुछ हो रहा है और ऐसे नबी आए हैं, और तो इन्होंने ना फिर बहुत ही बुरी तरीके से आप सरसरम को जवाब दिया। उनमें से एक ने कहा कि अल्लाह ताला ने तुम्हें नबी बना के भेजा है, खाना काबा का जो पर्दा होता है, यानी खाना काबा की जो इज्जत है, खाना काबा का पर्दे से मुराद खाना काबा की जो इज्जत है ना, उस इज्जत को खराब करने के लिए, नाऊज़ बिल्लाह, है ना, यानी कुरैश जो है वो तो खाना काबा की इज्जत करते हैं और कुरैश जो है वो तो यू नो खाना काबा उनके यानी उनकी वजह से खाना काबा की इज्जत होती है वगैरह, इस तरह की बात है, और तुम आ गए हो कुरैश के खिलाफ बातें करने के लिए। तो गोया के अगर कुरैश को कुछ हो गया तो खाना काबा की इज्जत पर कैसे होगी, नऊज़ बिल्लाह, अजीब बेवकूफ सा सवाल था, ठीक है। तो गोया के तुम्हें अल्लाह ने नबी बना के भेजा है खाना काबा की इज्जत खराब करने के लिए, ये एक ने कहा उनमें से, ठीक है। दूसरे ने कहा कि अल्लाह को तुम्हारे अलावा कोई नहीं मिलाता, ऐसी बातें करते हैं ना लोग, ठीक है ना, जो दुश्मन होते हैं जो और बेवकूफी में बहुत आगे बढ़ चुके होते हैं, ऐसी ऐसी बातें करते हैं कि भाई एक तुम ही मिले थे, तुम ही एक रह गए हो खाली, ठीक है। तो इसने भी यही कहा कि अल्लाह को तुम्हारे अलावा कोई और नहीं मिला था नबी बनाने के लिए, ठीक है। ये नहीं कि ये अल्लाह पे एतराज कर रहे हैं, बल्कि ये नबी अलैहिस्सलाम सलाम पे एतराज कर रहे थे, क्योंकि ये तो अल्लाह को तो खुदा मानते थे, अल्लाह ताला की इबादत करते थे, ये लोग बुतों के साथ साथ अल्लाह की भी बात करते थे, लेकिन नबी अलैहिस्सलाम सलाम के साथ दुश्मनी थी ना, तो इस तरह की बातें कही, क्योंकि नबी अलैहिस्सलाम सलाम क्यों कहते थे ये इस तरह से, क्यों, आप तो बहुत अमीर कबीर आदमी तो थे नहीं और एज में भी बहुत ज्यादा नहीं थे, एज में तो वो दूसरे लोग ज्यादा थे, अबू जहल और उमैया और ये सारे के सारे, कुतबा और वगैरह, है ना, ये सारे एज में ज्यादा भी थे और पैसे में भी बहुत ज्यादा थे, नबी अलैहिस्सलाम के पास तो ये दोनों चीजें नहीं थी। तो इस वजह से कहते थे कि भाई जो बड़े लोग हैं, अल्लाह को अगर नबी बनाना था तो उनको बनाता, तुमको क्यों बनाया अल्लाह ने नबी। फिर ये दूसरे ने बात कही। तीसरे ने कहा, उसने इससे भी ज्यादा बुरी बात कही, उसने कहा कि मैं तो तुमसे कोई बात नहीं करूंगा भाई, ठीक है, मैं तो तुमसे कोई बात नहीं करूंगा, क्यों, इसलिए कि अगर तो तुम वाकई अल्लाह के नबी हो, लेकिन इसकी लॉजिक देखें, इसकी अकल देखें, इसने कहा कि अगर अगर तुम वाकई अल्लाह के नबी हो तो मैं अगर तुम्हारी बात नहीं मानूंगा तो मेरे ऊपर तो अल्लाह का अज़ाब आएगा, ठीक है, अगर तुम वाकई अल्लाह के नबी हो और मैंने तुम्हारी बात नहीं मानी, मेरा इरादा तो कोई है नहीं तुम्हारी बात मानने का, ठीक है, तो मेरे ऊपर अल्लाह का अज़ाब आ जाएगा। और अगर तुम अल्लाह के नबी नहीं हो लेकिन तुम झूठ बोल रहे हो कि तुम अल्लाह के नबी हो, तो फिर तो तुमसे वैसी बात नहीं करनी चाहिए, यानी तुम बात करने के काबिल नहीं हो, तुम इतना बड़ा झूठ बोल रहे हो। ठीक है, इस तरह की इसने बात करी तीसरे बंदे ने। ठीक है, यानी इस बेवकूफ इंसान को ये बात समझ में नहीं आई कि अल्लाह के नबी की नाफरमानी करना, इनकार करना, ये ज्यादा बड़े अजाब का सबब है। ये नहीं कि अल्लाह के नबी को इसकी यानी मान लिया और फिर उसके बाद उनकी बात नहीं मानी, तो उससे जैसे कुछ लोग जो है ना वो ये कहते हैं, क्योंकि थोड़ी बड़े बड़े लोगों के लेवल की बात है, बड़े लोग यहाँ पे आप में भी मौजूद हैं और पीछे भी मौजूद हैं, वो इस तरह से कहते हैं कि भाई हम ना किसी शेख के साथ जो है ना वो इसलिए अपना ताल्लुक नहीं बनाते, इस्लाही ताल्लुक इसलिए नहीं बनाते कि अगर शेख साहब के साथ इस्लाही ताल्लुक बना लिया ना और फिर हमने शेख साहब की बात नहीं मानी ना, तो फिर जो है ना वो हमारे ऊपर अल्लाह का अज़ाब आएगा। ठीक है, आपकी समझ में ना आ रही हो चले कोई बात नहीं, बड़ों को तो आ रही होगी। कहते ये है कि शेख साहब से हम ताल्लुक इसलिए नहीं बनाते क्योंकि अगर हमने शेख साहब की बात नहीं मानी तो अल्लाह का अज़ाब आएगा। ठीक है, तो ये बंदा भी बिल्कुल यही कह रहा था कि हम आपके ऊपर ईमान नहीं लाएंगे क्योंकि ईमान लाने के बाद अगर हमने आपकी बात नहीं मानी तो हम पर अल्लाह का अज़ाब आएगा। ठीक है भाई, उसको ये बात सोचनी चाहिए थी कि भाई जो ईमान ना लाना है तो उसकी वजह से ज्यादा बड़ा अल्लाह का अज़ाब आएगा ना। ठीक है, अगर तुमने मान लिया फिर तुमसे कोई गलती कोताही हो गई तो अल्लाह ताला माफ कर देंगे, नबी अलैहि सलाम भी तुम्हारे लिए दुआ करेंगे, तुम्हारी गलतियां माफ हो जाएंगी। ठीक है, तो ईमान ना लाना ये बड़े अजाब का की वजह है और तुम अजीब बातें कर रहे हो। बहरहाल इन तीनों ने इस तरह की बातें करी और फिर उसके बाद इन्होंने जो गली के लड़के वगैरह होते हैं, जिस तरह से हमारे यहाँ कोई क्रिकेट खेल रहा है तो कोई कुछ कर रहा है तो कोई उल्टे सीधे काम कर रहे हैं ना, वो बेसिकली वो ऐसे लोग होते हैं जो कि जिनकी कोई कोई अच्छा कोई काम वाम नहीं होता, बस ऐसे ही टाइम वेस्ट कर रहे होते हैं, बाहर बैठे हुए होते हैं, दोस्तों के साथ जो है वो गप्पे वगैरह लगाते रहते हैं और बुरे बुरे काम करते रहते हैं। इनको कहते हैं गली के लड़के, गली के लोग। ठीक है, यहाँ पर तो आपको ऐसा नजर नहीं आता क्योंकि गर्मी इतनी होती है, लोग गली में जा भी नहीं सकते। ठीक है, तो यहाँ पर गली के लड़के कौन कहलाएंगे आज बताएं, ये आप बताएं, गली के लड़के हैं शबाब? नहीं नहीं नहीं, गली के लड़के की तारीफ ये होती है कि वो अपने घर में रहने की बजाय घर छोड़ करके बाहर जो स्ट्रीट्स होती है ना वहां पे अपने दोस्तों के साथ बैठ करके गप्पे बातें बातें करते हैं और सामने गुजरने वालों के ऊपर जो है ना वो उल्टे सीधे कमेंट्स करें, वो देखो कैसा मोटा आदमी जा रहा है, वो देखो देखो कैसा बेवकूफ जा रहा है, वो देखो देखो उसकी गाड़ी कितनी खराब सी है, वो देखो उसकी मोटरसाइकिल जो है उसमें से कितनी आवाजें निकल रही है, वो देखो क्या हो रहा है, वो देखो ये क्या हो रहा है। ठीक है, तो ये गली के लड़के करते हैं। ठीक है ना, अब हम जो मिडिल ईस्ट में रहते हैं तो यहाँ पर तो गली के लड़के नजर नहीं आते, अब अरबों को तो छोड़ देना, वो हमें पता नहीं वो क्या करते हैं क्या नहीं। तो हम आपसे ये पूछ रहे हैं कि जो लोग पाकिस्तान इंडिया में नहीं रहते, सऊदी अरब में रहते हैं, मिडिल ईस्ट में रहते हैं या अमेरिका में रहते हैं, कनाडा में रहते हैं, तो वहां पे गली के लड़के कौन होते हैं जी? कैफे में जाते हैं, जो बुरा काम करते हैं। इन्होंने अच्छा यहाँ किसी ने कोई जवाब नहीं दिया। भाई गली के लड़कों की क्या डेफिनेशन है हमारे कॉन्टेक्स्ट में, हमारे पास में क्या जो? या क्या महंगी गाड़ियों में आज के दौर में ना 21st सेंचुरी में गली के लड़के वो लोग होते हैं जो के मोबाइल फोन्स के ऊपर चैटिंग करते हैं, है ना, जो सोशल मीडिया के ऊपर हर वक्त जो है वो कमेंट्स करते रहते हैं। ठीक है, जो हर वक्त जो है वो फेसबुक के ऊपर जाकर के लाइक और डिसलाइक करते रहते हैं, जो हर वक्त ट्विटर के ऊपर जो है वो कोई ना कोई ट्रेंड फॉलो करते रहते हैं, या जो भी है इस तरह की बहुत सारी चीजें। ठीक है, आजकल गलियां कहाँ हैं? ये सारी गलियां जो है ना अब सोशल मीडिया के ऊपर है। पहले था सोशल सोसाइटी मोहल्ला, अब वो मोहल्ले खत्म हो गए। ठीक है, तो अब ये सारा का सारा काम जो है वो ऑनलाइन होता है, जैसे कि क्लासेस ऑनलाइन होती है, आजकल इल्म भी ऑनलाइन होता है और आजकल बदमाशियां भी ऑनलाइन होती है। सही है, आजकल अच्छे काम भी अनफॉर्चुनेटली कोरोना की वजह से अच्छे काम भी सिर्फ ऑनलाइन हो रहे हैं और आजकल बुरे काम भी ऑनलाइन ज्यादा हो रहे हैं, ऑफलाइन फिर उसके बाद होते हैं। जैसे इल्म में भी आप थोड़ा सा इल्म यहाँ पे हासिल करेंगे, फिर अगर आप अच्छे इल्म के अंदर आपने अच्छा दिलचस्पी जाहिर करी तो फिर आप बाकायदा किसी उस्ताद के साथ बैठ करके भी इल्म हासिल करेंगे। आप इल्म में फिर तरक्की करेंगे तो फिर फिजिकल भी ऑफलाइन भी आप इल्म हासिल कर सकेंगे, ठीक है। उसी तरीके से बुराई में भी ऐसा ही होता है कि शुरू में आप बुराई जो है ना वो ऑनलाइन करते हैं, ठीक है ना, शुरू में ऑनलाइन करते हैं, फिर जब अल्लाह ना करे कोई बुराई के अंदर और बढ़ जाता है तो फिर वो बढ़ने के बाद ऑफलाइन बुराई करते, फिजिकली बुराई करते, ठीक है। तो इस वजह से ना हमें भी जरा देखना चाहिए अपने आप में कि क्या हम भी गली के लड़के बन गए, क्या हम भी गली के लड़के हैं। भाई अंग्रेजी में कुछ करना तो इससे ये तो नहीं होता कि आप अंग्रेजी में जो काम कर रहे हैं बड़ा अच्छा है, यू आर मोर सोफिस्टिकेटेड एंड कल्चर्ड एंड सिविलाइज जस्ट बिकॉज यू आर स्पीकिंग इन इंग्लिश, जस्ट बिकॉज यू आर टाइपिंग इन इंग्लिश, है ना। इंग्लिश डज नॉट मीन सिविलाइजेशन, है ना। अमरीका जाकर के देखें अंग्रेज वो फुल अंग्रेजी बोलने वाले जो है वो क्या क्या कर रहे होते हैं, है ना। वो हमारे यहाँ अंग्रेजी बोलना बहुत अच्छी बात समझी जाती है। तो कोई साहब जो है ना पाकिस्तान से चले गए अमरीका, तो अमरीका जाकर के उन्होंने कहा कि भाई यहाँ पर तो अच्छे लोग होते होंगे खाली, और अमरीका बहुत अच्छा लगता था उनको, ठीक है। तो अब किसी ने ना उनसे पूछा कि भाई तुम अमरीका गए हुए हो तो तुम्हें अमरीका कैसा लगा, तो उन्होंने कहा कि यार अमरीका तो बहुत अच्छा है क्योंकि यहाँ का तो बच्चा बच्चा अंग्रेजी बोलता है यार, यहाँ का तो फकीर भी अंग्रेजी बोलता है, इतना अच्छा मुल्क है ये अमरीका, है ना। यहाँ का तो जो जमींदार होता है ना, जो चौकी जो चपरासी होता है, जो जो गटर साफ करने वाला होता है, वो तक अंग्रेजी बोलता है यार। अमरीका से ज्यादा अच्छी और कौन सी जगह हो सकती है, क्यों? इसलिए कि अच्छाई इज इक्वल टू अंग्रेजी, है ना। हम गुलामों की आप सुन चुके हैं सारी बातें पहले, जो सिर्फ स्लेव्स होते हैं ना तो फिर उनकी ऐसी मेंटालिटी हो जाती है, ठीक है। अल्लाह ताला हमें इस स्लेवरी से निजात अता फरमाए, ना करें तौबा करने मरने से पहले। तो खैर, तो गली के लड़के जो है ना वो इन सरदारों ने नबी अलैहिस्सलातु वस्सलाम के पीछे लगा दिए। अब उन्होंने क्या किया, जैसे कि गली के लड़के होते हैं बुरी बातें करना, बुरी कलाम करना, तो उन्होंने बुरी बातें भी कहीं, बुरी बातें नबी अलैहिस्सलातु वस्सलाम को कहीं भी, और साथ इन्होंने पत्थर उठा करके ना आपसे उनको मारने की शुरू कर दी, ठीक है, पत्थर मारने शुरू कर दिए। जैसे मक्का मुकरमा में भी अबू लहब मारता था और दूसरे लोग मारते थे। आप जैद बिन हारसा हजरत भी आपसे वसलम के साथ ही थे तो उनको भी पत्थर लगने शुरू हुए, तो नबी अलैहिस्सलातु वस्सलाम को भी सख्त चोटें आई, सर में भी पत्थर लगे, हत्ता के खून बहना शुरू हो गया आपसे वसलम का भी और जैद बिन हारसा हजरत का भी, और खून गिरना शुरू हुआ हत्ता के पाँव तक जो है ना वो सर से गिर करके खून जो है वो बह करके आप सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के महबूब, अल्लाह के आखिरी नबी, राइट, और जिब्राइल अलैहिस्सलाम के जो नस्बत इत्तेहादी सबसे क्लोजेस्ट दोस्त सब कुछ है ना, लेकिन अल्लाह ताला पहले कुर्बानियां लेते हैं, पहले अल्लाह ताला जो है वो देखते हैं, दिखाते हैं, बल्कि देखते क्या है, अल्लाह ताला दिखाते हैं दुनिया वालों को, देखो जिनको मुझसे मोहब्बत होती है ना वो मेरे लिए ये सब कुछ भी बर्दाश्त कर लेते हैं, ठीक है। तो दुनिया वालों को दिखाते हैं अल्लाह ताला इस तरीके से। तो नबी अलैहिस्सलातु वस्सलाम को ना इन लोगों ने फिर पत्थर मारे, तो आप सरसरम अपने आप को बचते बचाते जो है ना वो फिर वहां से भागे निकले, वहां से ना जिस तरह से भी चल करके निकले, दौड़ करके निकले, जैसे भी निकले, तो वहां से फिर निकले। और फिर ना वहां पर आप सरसरम को एक, यानी गोया कि मक्का मुकरमा की तरफ वापस आप सरसरम जा रहे थे। हाँ, यहाँ इन्होंने सही जवाब दिया था, इंटरनेट ब्राउजिंग करने वाले। अच्छा चले, तो आप सरसरम जब वापस मक्का मुकरमा के रास्ते पे गए ना, तो थोड़ा सा निकलने के फौरन बाद ही ना आप सरसरम को एक बाग नजर आया। ताइफ के अंदर आज भी आप जाकर के देखें आपको बहुत ज्यादा इस तरह के बागात, गार्डन्स, राइट, फील्ड्स वगैरह नजर आएंगे, जहाँ पे ताइफ के अंदर अनार के बहुत ज्यादा फील्ड्स हैं, अनार निकलता है वहां पे बहुत जबरदस्त, वहां पे अंगूरों के बाग बहुत पहले से ही, अनार और अंगूर ये खास ताइफ की फ्रूट्स होते हैं, आज भी होते हैं। तो वहां पर ना एक बाग पड़ता था जिस बाग के मालिक दो भाई थे, दोनों के बाप का नाम था रबिया, यानी रबिया के दो बेटे, उनका नाम था उदबा बिन रबिया और शैबा बिन रबिया, ठीक है, दोनों आपस में भाई थे, रबिया के बेटे थे दोनों। तो इन दोनों का वो बाग था, नबी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मालूम था या नहीं था या मैं नहीं मालूम, लेकिन बहरहाल आप सल्लल्लाहु अलैहि वसल्लम वहां पे गए, तो वहां पर फिर दरख्त वगैरह भी लगे हुए थे, तो दरख्त की छांव थी। ताइफ जो है वो चूंकि इतने ऊंचे पहाड़ों पर है ना, और वो बहुत यानी ग्रीनरी बहुत ज्यादा है ताइफ में, तो ताइफ में वैसे भी टेम्परेचर जो है वो कम ही होता है। ठीक है, इवन आज भी अगर आप जाए ना, तो अगर रियाज के अंदर 45 डिग्री टेम्परेचर है ना, तो ताइफ में इस वक्त 35 डिग्री टेम्परेचर है। ठीक है, कम 10 डिग्री का फर्क होता है इस ग्रीनरी की वजह से और ऊंचे होने की वजह से। बहरहाल, तो आप दरख्त के नीचे बैठ गए और वहां बैठ करके ना आप ने एक बहुत अजीब दुआ मांगी, अल्लाह ताला से ऐसी दुआ मांगी कि जैसी दुआ बस अगर हम मांगना सीख लेना तो हमारे सारे मसले हल हो जाए, सब ठीक हो जाए हमारा। ठीक है, इस दुआ को जो है ना वो जरूर से पढ़ना चाहिए, बल्कि याद करना चाहिए, और इस तरह की दुआ फिर मांगना सीखना भी चाहिए कि हमें भी ऐसी दुआ मांगनी आ जाए। आप ना उस वक्त ये दुआ मांगी, पहले ना इसकी अरबी भी आपके सामने पढ़ लेते हैं, यहाँ पे भी अरबी में लिखा हुआ है, लेकिन उससे ज्यादा अच्छा मारुफुल कुरान जो तफसीर की किताब है ना, मारुफुल कुरान, उसमें सूरह जिन की जब तफसीर है ना, सूरह जिन 29 पारा के अंदर, उसकी तफसीर अगर आप उठा के देखें ना, तो वहां पर पूरी ये दुआ लिखी हुई है, बल्कि बाकायदा आराब के साथ जेर जबर पेश के साथ लिखी हुई है। ठीक है, तो चाहिए कि उस दुआ को हम पढ़ें। उसमें नबी अलैहिस्सलाम सलाम ने अल्लाह ताला से ऐसे दुआ मांगी उस वक्त, अल्लाहुम्मा इन्नी अश्कु इलैका ज़ुफ़ क़ुव्वती व क़िल्लत हीलती व हवानी अला नास, कि ए अल्लाह मैं आपसे शिकायत करता हूँ, सिर्फ आपसे, मैं किसी बंदे से शिकायत नहीं करता कि उसने मुझे क्यों मारा, उसने मेरी बात क्यों नहीं मानी, उसने मेरे साथ ऐसा क्यों किया, नहीं मैं किसी बंदे से बात नहीं करता, मैं आपसे बात करता हूँ। इन्नी अश्कु इलैका, मैं सिर्फ आपसे शिकायत करता हूं, किस चीज की शिकायत करता हूं, ज़ुफ़ क़ुव्वती, कि मेरी कुव्वत के अंदर जो ज़ुफ़ है यानी मेरी कमजोरी जो है ना इस वक्त, कि देखो लोग मुझे पत्थर मार रहे हैं, लोग मेरी बात नहीं मान रहे, मेरा मजाक उड़ा रहे हैं, मुझे इस किस्म की जो है वो बातें कह रहे हैं और मैं कुछ भी नहीं कर सकता, इतना मैं कमजोर हूं। ठीक है, तो अल्लाहुम्मा इन्नी अश्कु इलैका ज़ुफ़ क़ुव्वती व हीलती, और मेरी जो हीला कहते हैं प्लानिंग, भाई हमें कोई काम करना होता है, कुछ हमने टास्क अचीव करना होता है, तो हम कुछ प्लानिंग करते हैं ना कि हम ऐसे करेंगे, फिर उसके बाद जब ये काम हो जाएगा तो फिर हम ऐसे करेंगे, फिर ये काम हो जाएगा फिर हम ऐसे करेंगे, इसको प्लानिंग करते हैं, यू प्लान योर प्रोजेक्ट्स, यू प्लान योर लाइफ। ठीक है, लेकिन आप प्लानिंग कर रहे हैं कि मैं ऐसे अपना कोई टारगेट अचीव करूंगा, और आपका हर प्लान फेल हो जाता है ना? आपकी हर जो सोच है, आपकी फिक्र है, आपकी तदबीरें, वो सारी की सारी नाकाम हो जाती है। तो इसको क्या कहेंगे कि भाई मेरी प्लानिंग इतनी खराब है ना, मेरी प्लानिंग जो है वो इतनी थोड़ी सी है। तो आप ससुरम ने अल्लाह ताला से ये कहा, वकिल्लत हीलती, कि मेरी प्लानिंग की जो 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 किल्लत है मैं उसकी आपसे शिकायत करता हूं। वह हवानी अलन्नासी, हवानी का मतलब होता है बहुत ही लाइट होना, यानी आपकी वैल्यू ही कोई नहीं है। हवानी अलन्नास, कि इंसानों के सामने मेरी कोई वैल्यू ही नहीं है। कौन कह रहा है ये? अल्लाह के महबूब, इस पूरी कायनात के बनाने वाले और चलाने वाले और खिलाने वाले अल्लाह रब्बुल इज्जत के जो बिलवड है ना, द मोस्ट बिलव्ड टू अल्लाह सुब्हान व तआला, उनकी क्या इस वक्त कैफियत हुई भी है? हवानी अलन्नास, लोगों के सामने उनकी कोई वैल्यू ही नहीं है, है ना? ताइफ गए और लोगों ने पत्थर मारे, सरदारों ने बुरे बुरे तरीकों से अल्फाज से आप सल्लम का मजाक उड़ाया ना, तो वहां पे तो किसी के दिल में वैल्यू ही नहीं आप सल्लम की। तो वह हवानी अलन्नास व अंत अरहमुर रहीमीन, लेकिन साथ साथ अल्लाह ताला की बड़ाई भी बयान करी, ए अल्लाह आप तो सबसे रहम करने वालों में सबसे ज्यादा रहम करने वाले। ठीक है, व अंत अरहमुर रहीमीन व अंत रब्बुल मुस्तज़फीन, और आप तो रब हैं, परवरदिगार हैं सारे ज़ईफ लोगों के, सारे कमजोरों के, आप ही तो परवरदिगार हैं ए अल्लाह। ठीक है, पहले अपनी कमजोरी बयान करी, अपनी किल्लत हीलती हवानी अलन्नास, अपनी कमजोरी बयान करने के बाद फिर नबी सल्लल्लाहु अलैहि वसल्लम दुआ में क्या फरमा रहे हैं? अल्लाह ताला की बड़ाई, अंत अरहमुर रहीमीन, अंत रब्बुल मुस्तज़फीन, है ना, आप तो कमजोरों के रब हैं, فانت ربی, اور آپ اے اللہ میرے بھی تو رب ہیں, ہے نا, انت ربی آپ میرے بھی تو رب ہیں. پھر فرماتے ہیں الا من تکلنی, اے اللہ آپ نے مجھے کن لوگوں کے حوالے کر دیا ہے, کن لوگوں کے حوالے کر دیا ہے, الا بعیدن دور کے لوگوں کے, یعنی جو لوگ میرے, ایک اور جگہ پہ لکھا ہے اسی دعا میں الا الا عدوین بعیدن, ایسے لوگ جو کہ میرے دشمن ہیں اور دور کے لوگ ہو گئے, وہ اس سے دور ہو گئے, میرے دشمن ہو گئے, آپ نے مجھے ان کے حوالے کر دیا ہے. یتجہمنی, یتجہمنی کہ یہ لوگ جو ہیں وہ میرے اوپر حملہ کرتے ہیں. یتجہمنی کا مطلب ہے کہ یہ لوگ میرے اوپر حملہ کرتے ہیں, مجھے اٹیک کرتے ہیں, مجھے پتھر مارتے ہیں. ٹھیک ہے, ان لم تکن, نہیں, او علی عدو ملکتہ امری, یا آپ نے مجھے میرے دشمنوں کے حوالے کر دیا ہے کہ وہ میرے معاملات کے اوپر مالک بن گئے, کہ جو جیسا چاہے مجھے ڈرائیو کریں, یہاں سے لڑکوں کو پیچھے لگا دیا, وہ پتھر مار رہے ہیں تو میں ادھر بھاگ رہا ہوں, وہ پتھر مار رہے ہیں تو میں ادھر بھاگ رہا ہوں, ہے نا, آپ نے ان دشمنوں کے میرے مجھے حوالے کر دیا ہے. ان لم تکن ساختن علیہ فلا ابالی, پھر اس کے بعد آپ صلی اللہ علیہ وسلم نے کتنی زبردست بات کری کہ اے اللہ بے شک آپ نے یہ سب کچھ تو میرے ساتھ کیا ہوا ہے کہ دشمنوں کے حوالے کر دیا ہے, ٹھیک ہے, لیکن ان لم تکن ساختن علیہ, اگر آپ مجھ سے ناراض نہیں ہیں, اگر آپ میرے اوپر غصہ نہیں ہے نا, لا ابالی, پھر مجھے کوئی پرواہ نہیں, مجھے ان لوگوں کی کوئی پرواہ نہیں جو مجھے گالیاں دے رہے ہیں, مجھے پتھر مار رہے ہیں, آئی ڈونٹ کیئر, ٹھیک ہے نا, مجھے ان کی کوئی پرواہ نہیں ہے. ولیکن کن عافیت کا یا اوسعلی, اور آپ کی جو عافیت ہے, آپ کی طرف سے جو مدد ہے نا, وہ میرے لیے کافی ہے. ٹھیک ہے, اعوذ بنور وجہک, میں پناہ مانگتا ہوں آپ کے مبارک چہرے, اللہ تعالیٰ کا جو چہرہ ہے جیسا بھی ہمیں نہیں پتا, لیکن اللہ تعالیٰ آپ کے چہرے کا جو نور ہے نا, میں اس نور کے وسیلے سے پناہ مانگتا ہوں. اشرقت لہ الظلمات, جس نور کی وجہ سے جتنی تاریکیاں ہیں, ظلمات ہیں, وہ روشن ہو جاتی ہیں. وصلح علیہ امر الدنیا, اور جس سے کہ میری دنیا کے معاملات جو ہے نا, وہ جس سے کہ دنیا کے معاملات ٹھیک ہو جاتے ہیں. والآخرۃ من ان تنزل لی غضبک, ٹھیک ہے, تو آپ کی عافیت میرے لیے زیادہ بہتر ہے, میں آپ کی ذات مبارک کے نور کی پناہ لیتا ہوں جس سے تمام اندھیریاں روشن ہو جاتی ہیں, اور اس کی بنا پر دنیا اور آخرت کے سب کام درست ہو جاتے ہیں. اس بات سے کہ مجھ پر آپ ناراض ہو جائیں, یعنی مجھے کسی چیز کی پرواہ نہیں ہے سوائے اس بات کی پرواہ ہے کہ آپ مجھ سے ناراض نہ ہو جائیں. ٹھیک ہے, پھر آخر میں فرمایا ولا حول ولا قوت الا بک, اور کوئی برائی سے ہم بچ نہیں سکتے اور نہ کسی بھلائی کو حاصل کر سکتے ہیں سوائے آپ کی مدد کے. ٹھیک ہے, یعنی مجھے آپ کی مدد ہی چاہیے, بس مجھے لوگوں کی پرواہ نہیں ہے, یہ لوگ جو ہیں میرے ساتھ جو کچھ بھی کر رہے ہیں. تو کیا مطلب کہ نبی علیہ الصلوۃ والسلام نے اپنے احوال جو بھی تھے نا, جو بھی تکلیفیں ہو رہی تھیں, جو بھی ناکامیاں ہو رہی تھیں, وہ اللہ تعالیٰ کے سامنے رکھی. ٹھیک ہے, ہمیں بھی ایسی کرنا چاہیے, ہمیں بھی اگر ہم اچھی چیزوں کی کوشش کر رہے ہیں لیکن ہمیں فائدہ نہیں ہو رہا یا ہمیں کامیابی حاصل نہیں ہو رہی نا, ہم اللہ تعالیٰ سے دعا کریں. ٹھیک ہے نا, بچے ہوتے ہیں قرآن حفظ کر رہے ہیں, جیسے اب قرآن حفظ نہیں ہو رہا یا یاد کر رہے ہیں پھر بھول جاتے ہیں, ٹھیک ہے نا, یا اسکول کی کوئی پڑھائی ہے اس کے اندر کامیابی نہیں ہو رہی, یا کوئی اور اس قسم کا کام ہے, تو سب کو, چاہے آپ بچے ہیں چاہے آپ بڑے ہیں, اللہ تعالیٰ کے سامنے اس بات کو رکھ لیں. ٹھیک ہے, اور پھر اللہ تعالیٰ کے سامنے اپنی کمزوری بھی بیان, اللہ مجھ سے تو کچھ نہیں ہو رہا, میں تو کچھ بھی نہیں کر سکتا, لیکن اے اللہ آپ تو سب کچھ کر سکتے ہیں نا, آپ کے لیے تو کوئی چیز مشکل نہیں ہے نا. ٹھیک ہے, تو جو بھی مشکل مجھے آ رہی ہے اگر آپ میری مدد کریں گے تو یہ مشکل تو ختم ہو جائے گی. ٹھیک ہے, اس طریقے سے نا اللہ تعالیٰ کے سامنے دعا کرنی نبی علیہ الصلوۃ والسلام نے ہمیں سکھائی ہے. اور آپ صلی اللہ علیہ وسلم نے یہ جو دعائیں مانگی یہ ہم تک پہنچی کیسے؟ آپ صلی اللہ علیہ وسلم نے اللہ سے دعا مانگی ہے نا, ہم کیسے پڑھ رہے ہیں بھائی یہ ساری دعائیں؟ کوئی بتائے گا؟ جی نہیں, قرآن میں نہیں ہے یہ والی دعا. جی ایگزیکٹلی, یہ دعا ہم تک کیسے پہنچی؟ کیونکہ نبی علیہ السلام کے ساتھ زید بن حارثہ رضی اللہ تعالیٰ عنہ بھی تو تھے نا. آپ صلی اللہ علیہ وسلم نا جو دعائیں مانگتے تھے اللہ تعالیٰ سے, جب آپ صلی اللہ علیہ وسلم کے ساتھ کوئی ہوتا تھا نا تو اس وقت آپ صلی اللہ علیہ وسلم اونچی آواز میں دعا مانگتے تھے, تو جو صحابی ساتھ ہوتے تھے وہ اس دعا کو سنتے تھے, یاد ہو جاتی تھی ان کو یہ دعا, پھر وہ دوسروں کو بتاتے تھے کہ دیکھو اللہ کے نبی نے ایسے ایسے دعا مانگی, پھر وہ دوسروں کو بتاتے تھے, وہ دوسروں کو بتاتے تھے. اس طریقے سے یہ دعائیں جو ہیں وہ حدیث کی کتابوں میں باقاعدہ ریکارڈ ہو گئیں, اور اس وجہ سے آج ہم ان دعاؤں کو پڑھتے ہیں اور ہم سمجھتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے اوپر کیا حالات آئے تھے اور ہمیں بھی اللہ تعالیٰ سے کیسے دعائیں مانگنی چاہیے. ٹھیک ہے, تو وی آر جسٹ ایز گریٹفل ٹو نبی علیہ الصلوۃ والسلام, وی آر آلموسٹ ایز گریٹفل ٹو صحابہ کرام رضی اللہ تعالیٰ عنہ بھی, کیونکہ صحابہ کرام اگر یہ باتیں نہ بتاتے, ریکارڈ نہ کرتے, یاد نہ کرتے تو ہم تک تو کوئی بھی بات نہیں پہنچتی نا. ٹھیک ہے, اچھا نبی علیہ الصلوۃ والسلام نے اس طرح سے جب دعا مانگی نا تو اللہ تعالیٰ تو دعا قبول کرنے والے ہیں, اور قبول کر کے پھر اللہ تعالیٰ اکثر ایسا ہوتا ہے کہ اس دعا کی قبولیت دکھا بھی دیتے ہیں, ہمیشہ نہیں دکھاتے, قبول کر لیتے ہیں, بعد میں کبھی پتا چلتا ہے کہ اچھا اللہ تعالیٰ نے قبول کر لی, لیکن اکثر ایسا بھی ہوتا ہے قبول کر لیتے ہیں اور پھر فوراً جو ہے نا اس کا کوئی افیکٹ بھی دکھا دیتے ہیں. ٹھیک ہے نا, تو اس دفعہ بھی کیا ہوا, آپ صلی اللہ علیہ وسلم نے دعا مانگی نا تو اللہ تعالیٰ نے اس کو قبول کر کے کیا کیا کہ یہ جو باغ جس میں نبی علیہ الصلوۃ والسلام آ کے بیٹھے تھے نا درخت کے نیچے, تو اس باغ کے جو دو مالک تھے عتبہ بن ربیعہ اور شیبہ بن ربیعہ, یہ لوگ بھی دور کھڑے ہوئے اپنے گھر کے پاس شاید کھڑے ہوئے ہوں گے, وہاں سے دیکھ رہے تھے نبی علیہ الصلوۃ والسلام کو کہ آپ صلی اللہ علیہ وسلم اس طرح سے تھکے ہوئے زخموں میں لہو لہان آ کر کے جو ہے نا وہ ہمارے باغ کے اندر ایک درخت کے نیچے بیٹھ گئے. ان کے دلوں کے اوپر نا اللہ تعالیٰ نے ایک نرمی پیدا کر دی ان کے دلوں میں. ٹھیک ہے, تو انہوں نے کیا کیا کہ ان کا ایک تھا غلام, یعنی ان کا سلیو تھا ایک, اس کا نام تھا عداس, یہ کرسچن تھا, نصرانی کرسچن. ٹھیک ہے, اور یہ ان کے پاس کسی وجہ سے غلام بن کے ان کا سرونٹ تھا, ان کا کام وام کیا کرتا تھا. تو انہوں نے نا عداس کو بلایا اور عداس سے کہا کہ یہ جو ہمارے انگور کے درخت لگے ہوئے ہیں نا, انگور کے جو درخت نہیں ہوتے بلکہ وہ اس کی وائنز ہوتی ہیں یعنی بیلیں ہوتی ہیں اس کی, ان میں سے نا تم کچھ انگور توڑو اور ایک تشتری کے اندر ایک پلیٹ کے اندر رکھ کر کے ان کو جا کر کے پیش کرو, کیونکہ یہ ہمیں بہت تھکے ہوئے اور پیاسے لگتے ہیں. ٹھیک ہے, تو عداس نے ایسے ہی کیا, انگوروں کو لے کر کے نبی علیہ الصلوۃ والسلام کے پاس گئے, اور آپ صلی اللہ علیہ وسلم وہ کچھ یعنی جب قریب پہنچے نا تو آپ صلی اللہ علیہ وسلم دیکھ رہے تھے ان کو آتے ہوئے, تو آپ صلی اللہ علیہ وسلم نے ان کو دیکھ کر کے نا ان سے کہا السلام علیکم ورحمۃ اللہ وبرکاتہ, اس طریقے سے آپ صلی اللہ علیہ وسلم نے ان کو سلام کیا. اللہ تعالیٰ نے کچھ بتا دیا ہوگا نبی علیہ الصلوۃ والسلام کو, دیکھو یہ جو آ رہا ہے یہ صحیح نصرانیت کا بندہ ہے, یعنی یہ شرک ورک نہیں کرتا, یہ اچھا بندہ ہے. ٹھیک ہے, تو نبی علیہ الصلوۃ والسلام نے ان کو پھر اس طریقے سے سلام کیا جیسے جنت میں سلام کیا جاتا ہے, جیسے کہ مسلمانوں کو سلام کیا جاتا ہے. ٹھیک ہے, تو عداس جو ہے نا اس نے آ کر کے جب یہ سلام سنا نا اس کو تو بڑی حیرت ہوئی کہ بھئی یہ تو عربی کا لفظ ہے, سمجھ میں تو آ گیا کہ کیا کہہ رہے ہیں, السلام علیکم سلامتی ہے تمہارے اوپر اور اللہ کی رحمت ہے تمہارے اوپر. عداس نے کہا کہ یہ آپ نے کیسا سلام کیا, میں نے تو آج تک ایسا سلام یہاں پہ نہیں سنا, یہاں کے لوگ تو ایسے سلام نہیں کرتے, یہاں کے لوگ کیسے سلام کرتے تھے جو نان مسلم ہوتے تھے اس زمانے میں, عرب سجدہ کرتے تھے, سجدہ ہر وہ سجدہ کو تھوڑی کرتے رہتے تھے, وہ تو نجاشی کو جا کے کیا تھا, سلام کیسے کرتے تھے جیسے آپ نے آج کل بھی سنا ہوگا بہت سارے یا صباحا کیا انگریزی میں کیا ہوتا ہے صباحا, گڈ مارننگ ہے نا انگریز کی اولاد, گڈ مارننگ, السلام علیکم بھول گئے گڈ مارننگ شروع ہو گیا, تو وہ لوگ بھی اس زمانے میں کافر تھے چونکہ, تو وہ بھی گڈ مارننگ کہتے تھے. ٹھیک ہے نا, تو صباحا کہتے تھے یا مرحبا کو انگریزی میں کیا کہتے ہیں, ویلکم. ٹھیک ہے, تو کسی کو ویلکم کر رہے ہیں تو کسی کو گڈ مارننگ کہہ رہے ہیں, اسی طریقے سے وہ کافر بھی ایسے ہی سلام کیا کرتے تھے. نبی علیہ الصلوۃ والسلام نے جو ایسے سلام کیا نا, عداس نے کہا کہ بھئی یہ کیسے آپ نے کیسے کیا, تو انہوں نے کہا یعنی آپ صلی اللہ علیہ وسلم نے نا یہ بات سن کر کے, ایک منٹ تھوڑا ये सुन करके ना बस दास से ये पूछा कि तुम कौन हो और कहाँ के रहने वाले हो। ठीक है, तो अदास ने जवाब दिया कि भाई मैं अदास हूँ और मैं यानी नसरानी हूँ, यानी मैं ईसाई हूँ और मैं नैनवा का रहने वाला हूँ। नैनवा जो है ना वो शाम यानी जो सीरिया का एरिया है ना शाम का, वहां पर एक छोटा सा टाउन था। अब उस टाउन का नाम जो है वो तब्दील हो गया है मूसल। मूसल का नाम आपने शायद सुना हो, मूसल या मूसल, वो सीरिया के अंदर एक टाउन है। तो नैनवा वहां पर एक शहर था। तो इन्होंने कहा कि मैं नैनवा का रहने वाला हूँ। तो नबी अलैहिस्सलाम ने जवाब दिया कि अच्छा तुम नैनवा के रहने वाले हो, वही जगह जहां के यूनुस बिन मत्ता रहने वाले थे। यूनुस बिन मत्ता, यूनुस बिन मत्ता कौन थे भाई? नबी अलैहिस्सलाम के वो यूनुस बिन मत्ता जो थे वो अल्लाह के नबी थे, और मशहूर ये किस वजह से, बहुत ज्यादा इनकी है, जिनको मछली ने निगल लिया था, मछली के पेट में जो चले गए थे, है ना। फिर उन्होंने ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन पढ़ा था, तो फिर मछली ने उनको आकर के बीच के ऊपर उगल दिया था। ठीक है, तो यूनुस बिन मत्ता, मूसल इराक में, हाँ शायद आप सही कह रहे हैं, इराक में है ये, नैनवा इज इन इराक, चला के मतलब बिल्कुल सही कह रहे हैं, मूसल गलती है, मूसल भी एक्चुअली इराक में ही है आजकल, जो मूसल का शहर है। तो यूनुस बिन मत्ता का जब नाम लिया ना आपसे सरम ने, अच्छा तुम यूनुस बिन मत्ता के शहर नैनवा के रहने वाले हो, तो अदास ने कहा कि भाई आपको किसने बताया नैनवा के बारे में। ठीक है ना, क्योंकि नैनवा और यूनुस बिन मत्ता वगैरह का जो टाइम था वो तो बहुत थाउजेंड्स ऑफ ईयर्स पहले का था, है ना, बनी इसराइल के एक नबी थे ये और बहुत पहले गुजरे थे, तो आपको कैसे पता चला ये सारी बातें। तो नबी अलैहिस्सलाम ने जवाब दिया कि भाई इस वजह से क्योंकि वो भी अल्लाह के नबी थे और मैं भी अल्लाह का नबी हूँ, तो इस तरह से तो वो मेरे भाई हैं, यानी नबुवत वो मेरे भाई हैं, जैसे ब्रदर इन इस्लाम कहते हैं, तो ही इज माई ब्रदर इन प्रॉफिटहुड। तो अद्दास ने जो ये बात सुनी ना, तो उसको यकीन आ गया कि भाई ये बात जो है ना यूनुस बिन मत्ता के बारे में यहां तो किसी को पता नहीं है, इनको अगर पता है तो ये सच बोल रहे हैं, यकीनन ये सच बोल रहे हैं, ये वाकई अल्लाह के नबी हैं। तो अद्दास के लिए तो होता है ना, क्या कहते हैं, यूरिका कहते हैं अंग्रेजी में, या ही हिट द जैकपॉट, राइट, किसी को बहुत बड़ा खजाना मिल जाए तो अब वो क्या करता है, वो तो बिल्कुल पागल हो जाता है, दीवाना हो जाता है, इतना बड़ा खजाना मुझे मिल गया। तो अद्दास के साथ भी यही हुआ। अद्दास जो है ना, इन्होंने तो नबी अलैहिस्सलाम के ऊपर जो है ना वो यानी पल पड़े ना इस तरीके से कि आपके हाथों को लिया, चूमना शुरू कर दिया, आपके माथे को चूमना शुरू कर दिया, आपको जो है ना वो इस तरीके से बहुत ज्यादा, जैसे कि बुजुर्गों के साथ जो बहुत मोहब्बत रखने वाले लोग होते हैं, अल्लाह के नबी है ना, यानी आउट ऑफ द ब्लू मुझे अल्लाह के नबी मिल गए। ठीक है, तो इस तरह से जब उन्होंने करना शुरू कर दिया ना, तो अब इनके जो वो थे सरदार उतबा और वो सॉरी शेबा और हाँ उतबा, वो दोनों देख रहे थे, तो इन्होंने कहा बेड़ा खरा, ये तो गया ये हमारा गुलाम भी गया। तो उन्होंने ना फिर आवाज दे करके इनको वापस बुलाया और उनसे कहा कि भाई तुम्हें क्या हो गया, तुम क्यों कर रहे थे इस तरीके से। तो उन्होंने जवाब दिया कि भाई अच्छा, उससे पहले उन्होंने आपसे कह दिया अशहदु अन्नका, अशहदु अन्ना अन ला इलाहा इल्लल्लाह व अशहदु अन्नका अब्दुहु व रसूल, मैं गवाही देता हूँ कि अल्लाह ताला के सिवा कोई माबूद नहीं है और मैं गवाही देता हूँ कि आप अल्लाह के रसूल और अल्लाह के बंदे हैं। ये मुसलमान हो गए उसी वक्त। ठीक है, आपने पूछा था मुसलमान हो गए कि नहीं हो गए, मुसलमान भी हो गए उसी वक्त। ठीक है, अच्छा फिर इनको बुला लिया उन लोगों ने और पूछा कि भाई क्या हो गया तुम्हें, तो उन्होंने कहा कि भाई अल्लाह के नबी आ गए तुम्हारे पास, मान लो उनकी बात, लेकिन इन लोगों ने आपसे शर्म की बात नहीं मानी और मुसलमान नहीं बने। बहरहाल तो फिर जो है ना वो नबी अलैहिस्सलाम वहां से निकले मक्का मुकरमा वापस जाने के लिए, और रास्ते में फिर एक और बड़ा जबरदस्त वाकया हुआ जिसको कि सुनाकर और भी मजा आता है, जिन्हों वाला वाकया, ठीक है, वो अगली दफा आपको सुनाएंगे। लेकिन बस एक और बात इसमें कि उतबा और शैबा जो थे ना ये मुसलमान तो नहीं हुए थे, तो जब बदर का वक्त आया ना, यानी इस वक्त से लेके 5 साल के बाद जब जंगे बदर हुई, ये 10 हिजरी थी, फिर 3 4 5, हाँ 5 साल के बाद जंगे बदर हुई ना, तो उस वक्त भी ये लोग मुसलमान नहीं हुए थे। तो ये दोनों जो है ना जंगे बदर में शरीक होने के लिए खूब तलवारें शलवारें लेकर के निकले ना, तो उस वक्त भी अद्दास इन लोगों के पास ही था, तो अद्दास है ना इनके पैर पड़ गए, है ना, यानी पैरों में जाकर इनकी मिन्नत करने लगे कि तुम मत जाओ, तुम अल्लाह के रसूल से लड़ने के लिए जा रहे हो, क्या हो गया तुम लोगों को। ठीक है, लेकिन उन लोगों ने इसकी बात भी उस वक्त भी नहीं मानी। ठीक है, बाकी जो कुछ रह गया है इस वाक्य का, और अगला जो वाक्य है वो इंशाल्लाह हम अगले अगली क्लास में पढ़ेंगे। किसी को कोई सवाल पूछना है पूछ लें। अरदास ने नहीं बता दिया होता तो फिर तो ये छोड़ते नहीं, लगता है अरदास ने बताया नहीं था, ठीक है, क्योंकि फिर वो कोई ऐसा लिखा हुआ नहीं है कि अरदास को उन्होंने मारा पीटा उसको तकलीफ पहुंचाई, ऐसा कहीं नहीं लिखा हुआ, तो लगता ऐसा ही है कि अरदास जो है ना उन्होंने भी अपने इस्लाम को उन्हें उसे छुपाया होगा, जैसे कि और भी बहुत सारे लोग छुपा रहे थे उस जमाने में, लेकिन मुसलमान तो ये हुए। हाँ नाम पढ़ा है इन लोगों का कि ये भी मारे गए थे जंग बदर में, और शायबा वगैरह, बहरहाल वो कन्फर्म नहीं है इस वक्त, बाद में पहुंचेंगे तो इंशाल्लाह देखेंगे इस वक्त। ठीक है और कोई चीज के सामने मुसलमान हो गए तो कोई और क्या चाहिए सहाबी बनने के लिए।